نحمده ونصلي على رسوله الكريم أما قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد مهد الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعلي الفهر ومرة اللهم صل على سيدنا مولانا محمد وعلي وصحبه وبارك وسلم أما بعد.
انسان کے بہت ہی عجیب عادت ہے اور ہر انسان میں تقریباً یہ موجود ہے کبھی آپ دیکھیں کہ آپ کسی سے بات کر رہے ہیں اور وہ بھی آپ کے سامنے کھڑا ہے, آپ اسے گفتگو کر رہے ہیں لیکن اس انسان کا خیال کہیں اور گیا ہوا ہے. اس کو کہتے ہیں بے توجہی, بے دھیانی. دیکھ آپ کی طرف رہا ہے, کان بھی اس طرف ہیں لیکن کیا ہے, دھیان نہیں اس طرف, خیال میں کچھ اور بات ہے. تو نتیجہ کیا ہوا کہ جو بات آپ نے اسے کی ہے اس پہ کنوے نہیں ہوئی صحیح طریقے سے, اس نے قبول نہیں کیا, سمجھا نہیں. یہ کیسی عادت ہے کہ روزمرہ کی زندگی میں اس انسان کو بہت نقصان ہوتا ہے, تعلقات بھی خراب ہو جاتے ہیں, لڑائیاں بھی ہو جاتی ہیں, نقصان بھی بہت ہوتے ہیں. عام زندگی کے اندر یہ بہت بڑی چیز ہے, ہم اس پہ غور نہیں کرتے. کاروبار میں بھی ایسا ہو جاتا ہے, آپ کسی سے بات کر رہے ہیں وہ دھیان نہیں دے رہا, تو جب لین دین کی بات ہوتی ہے آپ نے کہا میں نے تو اس وقت یہ بات کہی تھی, کہتے ہیں مجھے تو کہی نہیں آپ نے بات, کیونکہ اس کی توجہ نہیں تھی, دھیان اس کا کہیں اور تھا, تعلقات بگڑ گئے. دوستی میں بھی ایسا ہو جاتا ہے کہ ابھی بات کر رہا ہے دوست, دوسرا دوست اس کو دیکھ رہا ہے, سمجھ رہا ہے, لیکن دھیان نہیں ہے, بات کو نہیں غور کر رہا, سلپ ہو گیا اصل مقصد جو تھا, پھر اس پہ جھگڑا شروع ہو گیا. گھروں میں تو اکثر جھگڑا رہتا ہے اس بات کا, میاں بیوی کے درمیان تو عام بات ہے یہ کہ خاندان اگر گھر میں آیا ساری شام کو کام کاج کے بعد, بیوی اس سے کوئی بات کر رہی ہے تو اس کی توجہ نہیں ہوگی, کہ جو چیز انسان کے ذہن میں غالب ہوتی ہے اسی کو متعلق انسان سوچتا رہتا ہے, تو نتیجہ ہوتا ہے کہ اس میں بھی کچھ اختلافات پیدا ہو جاتے ہیں. اسی طرح بعض خاوند جب بات کرتا ہے تو عورت کی توجہ کہیں ہوتی ہے, تو اس میں جھگڑا جھگڑا انسان خوش ہوتا ہے کہ بات کچھ اور کی, نتیجہ کچھ اور نکل آتا ہے, میں نے تو تم سے یہ بات کی تھی, کہتے ہیں مجھے تو کہی نہیں آپ نے یہ بات. تو یہ ایک ایسی چیز ہے کہ دنیاوی اعتبار سے آپ غور کریں اس بے دھیانی کا تو بہت بڑی چیز ہے, بڑے نقصانات ہیں اس کے بہت زیادہ. اب یہ تو ہے دنیا کا معاملہ, لیکن اگر یہی معاملہ اسی طرح اگر آخرت کے ساتھ رکھا جائے تو یہ بہت ہی زیادہ نقصان ہے. وہ تو دین میں نقصان آ گیا, آخرت میں نقصان آ گیا آدمی کے. اللہ کے ساتھ ایسا تعلق انسان رکھے یہ بہت عجیب بات ہے, پھر تو معاملہ ختم ہو جاتا ہے آدمی کا. ہم کرتے یہی ہیں عبادات کے اندر, ہمارا معاملہ یہ رہتا ہے, بالخصوص سب سے بڑی عبادت اللہ تعالیٰ نے دی ہے ہمیں نماز کی, صدقہ عبادت ہے, یہ سارا کچھ جو ہے اس نماز پہ منحصر کرتا ہے انسان کا, آخرت کا پورے درجات مقامات سب کچھ جو ملتا ہے انسان کو نماز سے ملتا ہے. یہ ایک ایسی عبادت ہے کہ حقیقت یہ ہے کہ اس کا مقابلہ کوئی نہیں کر سکتا, بلکہ جتنے بھی ہم مجاہدات کرتے ہیں، ذکر کرتے ہیں، اذکار کرتے ہیں، کوششیں کرتے ہیں، تسکیہ کرتے ہیں، سارا جو کچھ بھی ہم کرتے ہیں، محور مرکز سینٹر پوائنٹ ہمارا ایک ہے کہ ہماری نماز اچھی ہو جائے. یاد رکھ لیں، ساری اتنی بھی محنت ہے نا ہماری، جتنی محنت ہے ذکر کے حساب سے ہے یا اپنا جتنے مجاہدات ہم کرتے ہیں، مطلب صوفی حضرات جو کرتے ہیں، ساری ساری رات عبادتوں کو کرنا، سب کچھ کرنا، اس کا مقصد یہی ہے. آپ یہ رکھ لیں، اب ہمارا بھی مقصد یہ ہونا چاہیے کہ ہم کس چیز کو صحیح کر رہے ہیں. حقیقت میں اپنی نماز کو صحیح کر رہے ہیں، کیونکہ نماز ہی ہمیں ہر جگہ پہنچائے گی. اگر نماز ہماری صحیح نہیں ہے تو ابد سے لے کے ازل تک کچھ نہیں مل رہا. آپ دیکھیں ملی عبادت کہاں ہے، اللہ نے کہاں دی ہے عبادت، کس جگہ ہمیں ملی ہے. آپ یہ دیکھیں، یہ تو ایسی جگہ عبادت ملی ہے کہ جہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کی ملاقات تھی، صلی اللہ علیہ وسلم. ایسی جگہ یہ عبادت ملی ہے. اور یاد رکھیں کہ جو عبادت، جو چیز جس طرف سے آئے، اس کے اثرات ضرور موجود ہوتے ہیں، اس چیز کے اثرات ضرور موجود ہوتے ہیں. کوئی دوا بھی آپ دیکھ لیں دنیا کے اندر، اگر ایک دوا آپ یہاں کھا رہے ہیں لیکن آپ ایسے ملک میں چلے گئے، سعودی عرب چلے گئے، وہاں کی کلائمیٹ مختلف ہے، تو یہ دوا وہاں نہیں چل سکتی. وہ کہیں گے دوا تو یہ ہے لیکن جو اجزاء ہیں ہم نے تبدیل کرنے پڑیں گے، کیونکہ یہاں گرم علاقہ ہے، اس میں یہ کام نہیں کرے گی. کچھ حضرات یہاں سے میڈیسن لے کے جاتے ہیں، چلتے ہیں، لیکن حقیقت یہ ہے کہ وہ ورک نہیں کرتی جو وہاں سے خرید کے آپ کریں گے، اس ملک کے لیے بنی ہے، کیونکہ کلائمیٹ ایسی ہے، فیکٹرز پر کرتی ہے، سب کچھ کرتا ہے. تو یہ جو عبادت ہے کہاں ملی ہے؟ بہت بڑے مقام پر ملی ہے، عرشوں کے اوپر ملی ہے، اس وقت ملی ہے جب نبی کریم صلی اللہ علیہ وسلم کی اللہ تعالیٰ کی ملاقات تھی. تو نماز کے اندر اس کیفیات کثر موجود ہیں. بولے سبحان اللہ، کتنی بڑی بات ہے کہ پوری وہ کیفیات نماز میں اترتی ہیں. آپ یاد رکھ لیں موجود ہیں، لیکن ہم تو اس نماز پڑھتے ہیں نا، ہمیں کیا پتا کہ نماز کتنی بڑی قیمتی چیز ہے. اور جن کو یہ حاصل ہوتے ہیں، الحمد للہ لذات ہوتی ہیں، ان کی نمازیں تو پھر بڑی لمبی لمبی نمازیں ہوتی ہیں. جو ساری ساری رات جو نماز پڑھتے ہیں، تو حقیقت کیا ہے کہ اس کو وہ لذت محسوس ہو رہی ہوگی جو وہاں کی لذت تھی، اس میں موجود ہے، پوشیدہ ہے نماز کے اندر. آپ یہ دیکھ لیں، رکوع کا الگ مزہ ہے، قیام کا الگ مزہ ہے، تسبیح کا الگ مزہ ہے، سجدے کا الگ مزہ ہے، تشدد کا الگ، یعنی اس کے ہر کیفیت جو ہے اس میں ایک عجیب لطف ہے نماز کے اندر، پر اس کا تو انتہائی کوئی نہیں. تو اتنی بڑی عبادت اللہ نے ہمیں دی ہے، اور اس عبادت کے اندر آپ یہ دیکھیں جب اللہ کو کرتے ہیں تو ہم کیا کرتے ہیں. بھائی تو بھائی حقیقت تو یہ ہے کہ بوستوں کو پتہ ہی چلا گیا میں نے نماز میں کون سی صورت پڑھی ہے، کون سی رکعت پڑھی ہے. کبھی اس کو یہی نہیں پتہ چلتا امام صاحب نے کون سی صورت پڑھی، کہاں تھا میں، سب نے سلام پھیری، اس نے سلام پھیرا، چل پڑا. اب آپ سوچیں یہ کیسی عبادت ہے، کتنا بڑا نقص ہے اس عبادت میں. پڑھ تو لی ہم نے نماز، اور تو اسی طرح جیسے اس آدمی سے ہم نے بات کر تو لی، وہ مجھے دیکھ رہا تھا، میں جو دیکھ رہا تھا، میں بات کر رہا تھا، لنک کنوے تو نہیں ہوا میسج. تو وہ جو ہم نے اتنی بڑی عبادت کی، اللہ کے حضور میں حاضر ہوئے اور نماز پڑھی، تو جس وقت نماز پڑھ رہے تھے تو خیالات کدھر جا رہے تھے ہمارے؟ وہی خیالات آ رہے تھے جو غالب ہمارے توجہات ہماری بٹ رہی تھیں. اس میں اکثر لوگ کہتے ہیں کہ کیسے اس کو صحیح کیا جائے، کوئی صحیح کریے کیا کرنا چاہیے. ابھی یہ تو نہیں نا ہم سمجھ لیں کہ جو ہم کر رہے ہیں بس وہ صحیح ہے، نہیں، جو اللہ جس طرح چاہتا ہے وہ صحیح ہے. اب جس طرح میں نماز پڑھ لوں وہ صحیح ہے، اس نماز پڑھ تو لی نا جی، سجدہ کر تو لی، الحمدللہ، یہ بھی بہت بڑی توفیق ہے. لیکن حقیقت تو یہ ہے کہ جب اللہ کے دربار میں پیش ہوں گے، اس نماز کا حال کیا ہوگا، اس کی وقت کیا ہوگی، دنیا میں نہیں ہمیں اس کا اثر ہو رہا، اس نماز کا دنیا میں اس کی کیفیت نہیں اتر رہی. اتنی بڑی عبادت کی حقیقت تو یہ ہے کہ ایک نماز کے بعد انسان کی دنیا بدلی ہو، اس کی کیفیت عجیب ہو، روحانی کیفیت عجیب ہو. وہ تو ایسا ہے جیسے آسمان سے نیچے اترا ہے. جس وقت سلام پھیرتا ہے آدمی تو اس کی کیفیت ایسی ہونی چاہیے کہ اتنا نورانی ہونا چاہیے، اس کو نور نور ہو اندر سے. یہ بڑی عبادت ہے، لیکن کیوں نہیں ہے کہ دھیان نہیں ہے ہمارا، بے توجہ ہے. اللہ حکم ہم کیا کیا، کھڑے ہو کے ہم نے کیا کیا، جلدی جلدی کیا کہ رکعات پوری ہو گئی، چار ہو گئی پوری، بس ہو گئی، سجدہ کر لیا نماز پڑھ لی ہم نے پڑھ لی.
कितना बड़ा डिफेक्ट है।
तो दुनिया के अंदर इतना बड़ा नुकसान है कि घरों में लड़ाई होती है बेतवज्जी से, हम बात ना सुने अपनी बीवी की या बच्चों की किसी की, झगड़ा। तो अल्लाह के साथ ये मामला हमारा हो जाए तो कितनी अजीब बात है, मुझे बताएं। जब नमाजी ही में बेतवज्जी है, अल्लाह की तरफ हमें ख्याल नहीं जा रहा, तो मुझे बताएं उसकी बाकी चीज़ों में कब अल्लाह याद होगा उसको, कब ख्याल होगा उसका, कुरान की तिलावत करने में उसको कब मजा आएगा, कितनी बड़ी किताब है अल्लाह की कुरान की, मुझे बताएं। वो कुछ सुंदर है, वो तो नूर का अल्हम्दुलिल्लाह, इंसान जब पढ़ने बैठता है कुरान और तवज्जो हो उसकी पूरी कि कुरान क्या कह रहा है, तो वो तो उठ नहीं देता इंसान को कुरान, मुझे बताएं। इससे अब बेहतरीन और लजीज चीज दुनिया में है नहीं, यानी प्रैक्टिकल अमल के अंदर नमाज है और जो नमाज को पढ़ाता है वो कुरान है। बोले सुबह तो किसी चीज में आदमी हम कर रहे हैं, यहां तक तो पहुंच गए, चलो नहीं करने से बेहतर हो गया कर रहे हैं, लेकिन फायदा उसमें नहीं ले रहे हम पूरा। अल्लाह के दरबार में ये चीजें कैसे लेके जाएंगे, नमाज कैसे लेके जाएंगे, क्या पेश करेंगे उन चीजों को, सोच दे। तो कहने का मकसद मेरा एक है, जो जिस वजह से हम इस मजलिस में बात करते हैं और गुफ्तगू करते हैं, अक्सर मैं कहता हूं कि हमारे जो मराइज हैं उनको दुरुस्त किया जाए। जो मर्ज है हमारे अंदर, अब जितना बड़ा मर्ज है ये बेतवज्जी का, चलो अब है बस इसी तरह चलते रहे, कितनी बेवकूफी है कि एक बीमारी इंसान के अंदर मौजूद है, उस बीमारी से उखरवी नुकसान है। हम अब पहचान ही नहीं रहे कि हमारे अंदर कोई चीज ऐसी भी है जिससे हम अल्लाह तक पहुंच सकें, अल्लाह और हमें फायदा पहुंच सके। सारे दरवाजों को हमने बंद किए इस बेतवज्जी से। बड़े बड़े उलमा कराम आते हैं, गुफ्तगू करते हैं, बड़े अच्छे वॉयस होते हैं, उनके मजमुआ लगा होता है, लेकिन उसमें एक इंसान की जो मुश्किल से तवज्जो होगी, उस तरफ बैठा होता है लेकिन दिमाग कहीं घूम रहा होता है उसका, वरना उनकी बातें तो ऐसी हैं, अहादीस और कुरान के लफाज ऐसे हैं, इंसान के सीने में उतर जाए तो जिंदगी बदल जाए। एक एक दो दो घंटा जब आदमी बैठ के बात करता है, वो कुरान ही सुनाते हैं, गीता तो नहीं ना सुनाते हैं, वो किस्से तो नहीं ना सुनाता है। मेंबर में बैठता तो यही इसी नीयत से बैठता है कि मैं कुछ लोगों को चीज़ बताऊँ, कुछ समझे, तो क्यों नहीं समझ आती बात, असर क्यों नहीं होता। और ऐसी इस चीज़ का असर नहीं हो रहा कि अल्लाह जिसको कहता है कि कुरान को अगर पहाड़ों पर उतार दें तो रेजा रेजा हो जाए पहाड़, तो हमारे दिल में वो कुरान नहीं उतर। इतनी बड़ी मिसाल अल्लाह पाक ने दी है कि तुम्हें, वजह उसकी क्या है, बहुत सख्त बीमारी है हमारे अंदर। वो क्या बीमारी है, ऊंचा बोलने जो बताया मैंने, बेतवज्जी है, ध्यान नहीं देते। शेख बताए, शेख है और एक मुरीद को वो कुछ बात कह रहा है, उसकी उसको नसीहत कर रहा है, लेकिन कोई बेतवज्जी बेध्यानी के वक्त उसने समझा नहीं क्या बात की है क्या नहीं की, तो उसी की जिंदगी अमल नहीं आएगा, कभी नहीं आएगा। और जब बाहर चल गया फिरेगा तो सब उंगली उठाएंगे, देखो जी तो फला आदमी का मुरीद है, ओ देखो जी क्या करता फिर रहा है, इसने क्या काम किया है जी, ये फला बिद्दत कर रहा है। लोग तो कहते हैं, वो कहेंगे क्योंकि वो ऐसा मुरीद है कि उसने तवज्जो दी ही नहीं अपने शेख की बात पे कि ये क्या कह रहा है, हमें क्या समझाना चाहता है और क्यों समझा रहा है, इस पर हमें क्या करना है। तो कितना बड़ा नुकसान हुआ, किस वजह से, बेतवज्जी थी। जैसे अब सारे हाजात आप बैठे में गुफ्तगू कर रहा हूं, बहुत से लोगों को जहन गायब होंगे, दिमाग किधर होंगे, और जब ये दिमाग ध्यान तवज्जो ही नहीं है, वो बात सोच रहा होगा कारोबार की, कोई बच्चों को याद आ रहा होगा, किसी ने कुछ करना होगा, किसी की बीमारी की बात होगी, किसी को अपॉइंटमेंट होगा, ये शैतान रात कहा देता है ये काम। तो क्या हुआ कि जब वो गुफ्तगू जो हो जा रही है इतनी जबरदस्त, जब अल्लाह ने ये एक मौका दिया है, कोई बैठा है, कोई आपसे बात कर रहा है, जैसे कल जुम्मा है, कोई माशाल्लाह आलिम को तकरीर करेगा, नूरानी दिन है, नूरानी कैफियत हैं, आदमी नहा धो के आता है और इस वजह से आके बैठता है, तो कोई बात गुफ्तगू करेंगे वो कान में जाएगी, तो जैसे आता है वो गायब होता है। इसमें इमाम साहब का या किसी तकरीर करने वाला तो कसूर नहीं, या शेख साहब का कसूर तो नहीं ना, क्या उसका मुरीद अगर ऐसे काम करते फिर रहे, क्योंकि उस तवज्जो नहीं दी उस बात। तो पहली चीज क्या, आप समझ गए कि जितना भी वजह है कि इंसान इन तमाम हालात के बावजूद भी कि अल्लाह उसको वसाइल और असबाब देते हैं दीन को समझने के, दीन की बातों को पहुंचाने के, सुनने के बावजूद वो देखते रहता है उसको, लेकिन उसको तो बेतवज्जी से वो सब उड़ जाते हैं, आखिरत में उसको कुछ नहीं मिलता। बात समझे, नुक्ति बात समझ में आ गई मेरी, है बुरी बात, अजीब बात। इसके बीच में आपसे मैं कह देता हूँ, बोले सुबहान अल्लाह, कि आपकी कन्वर्ट हो जाए तो मेरी तरफ, کہ میں تو اس لیے بات کر رہا ہوں آپ سے کہ بھائی الحمدللہ ہمیں کچھ جو خامی ہے اس کو پور ہو, تو پھر جب دیکھیں توجہ تو جاتی ہے آپ میں, تھکے ہوتے ہیں, غنودی ہوتی ہے, ادھر ادھر ہونا تھا, تو فوراً میں ایک ایسا کلمہ کہہ دیتا ہوں جو اللہ کو سب سے زیادہ محبوب ہے. اب وہی بات جب خود بولیں گے تو میں سمجھ جاؤں گا توجہ آپ کی ہے, اور جب میں کہوں گا تو سمجھیں میں آپ کو اٹھا رہا ہوں, الارم لگا رہا ہوں. سمجھ آئے گی بات؟ جب خود بولا نا آپ نے, اب گئی یہ بات آپ کے اندر, بڑی پیاری بات ہوئی, ایک دم گئی نا, تو منہ سے کیا نکلا؟ اللہ کی تعریف نکلتی ہے. نکلی نا. ہو کیسے نہ کہ مومن بیٹھا ہو, قرآن پڑھا جا رہا ہو, اور اس کے دل میں اللہ کی کوئی بات اتر جائے تو زبان سے اللہ کی تعریف نہ نکلے, کیسے ہو سکتا ہے؟ مجھے بتائیں, تو عجیب گونگا ہی ہو گیا, تو اس کے دل کام ہی نہیں کر رہا. یعنی کیسے ہو سکتا ہے کہ رب کی تعریف ہو رہی ہے, ایک عام آدمی اگر کسی محبوب کی تعریف کر دے, کسی شاعر کے سامنے اس کی محبوب کی تعریف کر دے تو وہ جھوم جاتا ہے, مجنون لیلا کی بات سن کے پاگل ہو جاتا ہے, فرات پہاڑوں کو توڑنے لگتا ہے. تو جو عاشق رب ہوں, اس کی تعریف ہو رہی ہو تو وہ کچھ نہ بولے, جو نہیں بولا سمجھے اس کے زبانی گم ہو چیز, کوئی تعلق نہیں اللہ سے. اللہ چیز کو پسند کرتا ہے, کیوں؟ اس نے کہا کہ سب سے پہلے کیا ہے؟ الحمدللہ, کہ ہر وقت میری تعریف ہی کی جائے, بس اور کچھ نہیں. قرآن دین سے پہلے اللہ نے پہلے ہم سے کیا کروایا؟ قرآن دین سے پہلے کہا کہ سب ملک گئے الحمد للہ سبحان اللہ بولے, تب قرآن کو پڑھے. یہ اللہ کی بہت بڑی نعمت ہے. اب یہ دیکھیں کتنا فرق آپ دیکھ رہے ہیں, بے توجہ و توجہ کا. تو اللہ تعالیٰ نے اس توجہ کے بارے میں بہت ہی بڑی ایک بات کہی ہے قرآن کے اندر, دیکھو ہم غور سے سنتے ہیں. توجہ ہے آپ کی؟ عرض کروں, پہلے بات تو یہ ہے کہ یہ بیماری سمجھ گیا ہے یا نہیں ہے, سب میں ہے یا نہیں ہے, نمازیں برباد ہو رہی ہیں, عبادات برباد ہوتی ہیں, گھر کی معاملات خراب ہو رہے ہیں, گھر کے بھی خراب ہو رہے ہیں, معاشی بھی خراب ہو رہے ہیں, ہماری دنیا کی زندگی بھی اس وجہ سے خراب, بیماری کی وجہ سے خراب ہو رہی ہے, اور آخرت کی بھی خراب ہو رہی ہے. باپ کوئی نصیحت کر رہا ہے, بیٹا پتہ ہے اس نہیں سن رہا, منہ ادھر ہی, ہاں جی ہاں جی, جب تھوڑی دیر کے بعد کرنا اس نے ڈفرینٹ بات ہے, اس نے میں نے تو یہ بات کہی تھی, آپ نے تو مجھے نہیں کہی جی, ہوتا ہی ہوتا, تجھے تو سی نہیں جی, میں نے مرید شیخ سے کہتے ہیں آپ نے کب کہا تھا جی مجھے, مجھے تو آپ نے کہا ہی نہیں, مجھے پتا ہی کوئی نہیں. 10,000 دفعہ اس کو کہا گیا, کئی دفعہ اس چیز سے منع کیا گیا, وہی کر رہا. کیوں؟ وہ جب آتا ہے مجلس ہوتا ہے لیکن ہوتا نہیں ہے, تو ساری زندگی میں اس نے اپنی ضائع کر دی, ساری زندگی ضائع کر دی اس آدمی نے. جب ایسی جگہ پر جائے آدمی کی سنے بھائی میں جا رہا ہوں, تو اٹینڈ ہو کے جائے گا, پوری توجہ کے ساتھ بات سنے, دامن خالی لے کے جائے گا, موتیوں کو چن کے اپنے سینے کے ساتھ لگا لے, اللہ راضی ہوں گے. عمل دینا اللہ کے اختیار میں ہے, لیکن جمع تو کرتا جائے. وہ تو ایسا ہی ہے کہ جیسے آپ پیسہ مل جائے جمع کرتے جائیں, خرچ کریں نہ کریں, جب موقع خرچ کر دیں. تو اسی طرح جو اچھی باتیں آ رہی ہیں, موتی نکل رہے ہیں, تو آپ اس کو جمع تو کر لیں, کم سے کم عمل ہوگا تو ہو جائے گا الحمدللہ, دولت تو جمع ہوگی جیب میں, دولت تو آ گئی اللہ کی فضل سے, لیکن ہم سنے بھی نہ, تو عمل تو پھر ہو گئی کبھی نہیں زندگی میں. تو پہلی بات یہ سمجھ میں آ گئی کہ بھائی ہمارے بہت آج کل پورے ہماری جو کمی ہے وہ یہ ہے کہ ہم بے توجہ, بے دھیانی ہمارے میں ہے, منہ کی طرف ہوتے ہیں, دل ہمارے غائب ہوتے ہیں. اب اس کا علاج کیا ہے؟ یہ بات ہے نا, ایسا ہو ہی نہیں سکتا کہ اتنا بڑا مرض ہو جس سے انسان کی آخر. اللہ ہم سے پوچھے تیری نمازیں کیا ہیں, ہم کہیں جی ہماری نماز یہ ہے, کہتے تیری کہاں نماز ہے, یہ تو دکان کی نماز ہے, تیرے کاروبار کی نماز ہے, تو فلاں سے بات کر رہا تھا اس نماز میں, فلاں جگہ گھومتا پھر رہا تھا, تو انہیں نماز کہاں پڑھ رہا تھا, تو تجھے یہ نہیں پتا امام صاحب نماز کب پڑھ رہے تھے, سجدہ کب کر رہے تھے, تو شوٹ ماری ایک دم. اول بات یہ دیکھ لو, آج سب سے بڑی چیز ہے جس سے ہم نقصان اٹھا رہے ہیں, ادعو اللہ تعالیٰ کہتے ہیں فاستجب لکم, سبحان اللہ, کتنا بڑا مسئلہ حل کر دیا اللہ تعالیٰ نے, کہ دنیا کی کوئی بھی مسئلہ پرابلم جو کچھ بھی ہے اللہ تعالیٰ کہتا ہے کون دیتا ہے, پہلے اونچا بولے, کون حل کرتا ہے سارے مسئلے, کون حل کرتا ہے, شفا کون دیتا ہے, رزق کون دیتا ہے, مال کون دیتا ہے, بیوی کون دیتا ہے, بچے کون دیتا ہے, اللہ ہی دیتا ہے نا. اللہ تعالیٰ کا کتنا بڑا معاملہ کہ جب میں سب کچھ میں دیتا ہوں تو پھر تجھے گھبرانے کی کیا بات ہے, ایک کام کر, تم مجھ سے مانگ میں تجھے دے دوں گا. کتنا بڑا راستہ اللہ نے کھولا, نعوذ باللہ نعوذ باللہ. اللہ ایسی باتیں کر رہے کہ نہیں, ہمیں بس ویسے ہی کہہ دیا. جو مالک کہہ رہا ہے ایک آدمی اور دنیا میں سخی ہو, کہتے یار آج شام کو آ جانا میں تمہیں 10,000 پاؤنڈ دے دوں گا, یقین ہوگا یہ آدمی اچھا آدمی دے دے گا, ہم فوراً پہنچیں گے, کہیں جی آپ نے کہا تھا 10,000 پاؤنڈ ادھار دے دیں گے آپ دیں, کہتا میں نے کہا تھا لے, جو رب دینے والے پوری کائنات کو وہ کہہ رہا ہے تو مانگ میں دوں گا. لیکن اتنے پاگل کے پتر ہیں ہم لوگ, فربڑی کہہ رہا ہوں کہ اتنے بیوقوف ہیں. اور اس نے یہ بھی کہا ہے, مقامات بتائے, جگہ بتائی, کہتے ہیں نماز اتنی بڑی چیز ہے, اتنی بڑی چیز ہے کہ میں تو اس نماز پڑھنے والے کو پسند ہی نہیں کر کے میرے دربار سے خالی چلا جائے, میں یہ پسند ہی نہیں کرتا. باقی جگہ چھوڑو, یہاں تو یہ ہے کہ تجھے نماز پڑھنے کے بعد, یہ تو میرے ربیع کے خلاف ہے کہ تو اتنی بڑی عبادت کر رہا ہو, تو میرے سامنے کھڑا ہو, یہ اتنی بڑی عبادت ہے, اس سے بڑی کوئی عبادت نہیں میں نے کہاں دی. اگر اس کے بعد بھی تم نے نہیں مانگا اور تجھے نہیں ملا تو پاگل, تجھے کیا کیا تم نے زندگی میں. آج تک ہم نے کبھی نہیں سوچا کہ جا کے نا ہم نماز کے بعد یہ چیزیں مانگ لیں, سوچا نہیں. یا اس کے پاس چلتے, ذلیل و خوار ہو جائیں گے, اللہ پہ نہیں اعتبار کریں گے نماز کے بعد. اللہ کا تو وجہ آپ سن لیں, وجہ وہی ہے. ہاتھ اٹھ رہے ہیں, ہاتھ اٹھ رہے ہیں, ضرورت بھی ہے. کون مائی کا لال عورت مرد ایسا ہے جس کو ضرورت نہیں, مجھے بتا دیں. کوئی ہے ایسا, کوئی ہے ایسا کہ جس کو اللہ سے ضرورت نہ ہو, مجھے بتا دیں. کوئی ہے ایسا, کوئی دنیا کے اندر بادشاہ سے بادشاہ بھی نہیں ہوگا جس کو اللہ کی ضرورت نہ ہو. ہر ایک کو ضرورت ہے دنیا میں. کیوں, اللہ نے کہہ دیا کہ تم جو کچھ بھی بن جاؤ دنیا میں, لیکن محتاج تم اپنے رب کا ہی ہو. اس میں سوچو, مانو یا نہ مانو تب بھی محتاج ہو. ماننے والا ہی محتاج ہے, نہ ماننے والا بھی اسی کا محتاج ہے. تو کتنا بڑا کرم کیا اس نے, بس رستہ کتنا ہے کہ تو پھر مانگ لے میں دے دوں گا. ہے کتنی بڑی بات ہے. اب ہم جیسے بد قسمت انسان اس بیماری کی وجہ سے ہاتھ اٹھے ہوئے ہیں, ہاتھ اٹھے ہوئے ہیں لیکن پتہ نہیں کیا مانگ رہے, پتہ نہیں کیا مانگ, کچھ مانگا بھی اللہ تعالیٰ سے نے کیا دعا مانگی ہے, وی ڈونٹ نو. بے قدری میں, بے دہانی کے اندر ہوتا یہی نہیں ہوتا روزانہ, مطلب مسئلہ حل نہ ہو مومن کا, جو اللہ کہہ رہا ہے وہ دے دوں گا. سب سے بڑی وجہ یہ ہے کہ بے توجہ ہے, ہمارا کنیکشن نہیں اللہ کے ساتھ. ورنہ تو ایسے لوگ بھی ہیں بھائیو, ایسے لوگ بھی ہیں اللہ کے فضل سے رہیں, رہیں گے, آتے رہیں گے, تھے اور قیامت تک رہیں گے, جس کا اللہ نے کہا ہے کہ ان کا کام تو ایسا ہے کہ ہاتھ اٹھا کے کہہ دیں اللہ بارش دے, تو کڑکتی جہاں بادل کا ایک نشان بھی نہ ہو, کڑکتی دھوپ ہوگی, پانچ منٹ میں جل تھل کر دیتا ہوں. کتنی مثالیں ہیں, جل تھل کر دیتا ہوں, کہاں سے بادل آئے, کدھر سے سب کچھ ہوا, کہاں سے ہوائیں چلیں, پانچ منٹ کے اندر وہ دنیا بدل جاتی ہے. کیوں, اللہ کہتا ہے کسی ایک بندے نے میرے ہاتھ اٹھا کے بارش مانگی تھی, میں نے تو اپنا نظام ہی بدل دیا, اب میں نے وہاں بارش پیدا ہے یا نہیں ہے. تو پھر اس کے ہاتھ میں کیا تھا, کیونکہ توجہ تھی اس کی, دھیان تھا اس بات پر. بولے سبحان اللہ,
سبحان
اللہ. کیسے بنا اتنا بڑا دھیان اس آدمی کو, سمجھ گیا کہ بھائی بے دھیانی سے کام نہیں چلے گا, اتنی بڑا اللہ ہمارے ساتھ ہے, ہر وقت ہے, اور میں نے اس کو دور کیا ہوا ہے اپنی بے دھیانی کی وجہ سے. کوئی بے دھیانی تو ایسے کہ میں بالکل آپ کے قریب بھی ہوں, اگر آپ کو دھیان نہیں تو میں بہت دور ہوں آپ سے, بہت دور ہوں. فاصلے محبتیں دل سے ہوتی ہیں, اگر کوئی آدمی قریب ہے الحمدللہ, اور دل سے دور ہے تو میلوں دور ہے, اور آدمی کوئی ہزار میل دور بھی ہے لیکن دل سے قریب ہے تو بالکل قریب ہے, نہ کہیں دور کی بات ہے. وہ کیا ایک شعر عجیب سا, کوئی فاصلے نہیں ہے دل کے ساتھ, اللہ تعالیٰ کہتا ہے جب اتنا بڑا عرشوں پر ہے انسان, دل کے ساتھ تعلق ہو تو اللہ بالکل قریب ہوتا ہے. اقرب من فرید, یہی تو اس نے کہا ہے کہ میں تو تیرے دل کے شہادت کے بھی قریب ہوں, میں دور کہاں ہوں. اللہ تعالیٰ کہتا ہے دور تو تو ہے, جتنے قریب ہو اس سے آدمی اتنا محتاج ہو. اب کیا کرنا ہے, بیماری دور کریں, ہاں جی, پھر ایسے ہی مر جائیں گے. اب یہ بیماری دور کریں, یہ بیماری دور کریں. اللہ تعالیٰ نے پھر قرآن ہی میں بتائی ساری باتیں, کوئی ایسی بات نہیں ہے, قرآن میں ہے. وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا. بولے سبحان
اللہ,
کون بتا رہا ہے, اللہ کا قرآن. یَا أَيُّهَا الْمُزَّمِّلُ قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا, مخاطب کس سے ہیں, اپنے حبیب سے. اور علاج کیا بتا رہے ہیں, سبحان اللہ, وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا. اپنے دھیان کو صحیح کرو, اللہ تعالیٰ میں کہہ رہے ہیں. بے وقوف, بے توجہ سے کچھ بھی نہیں ملے گا تمہیں, ضائع کر دو گے تم سارا کچھ زندگی جو میں تمہیں دی ہے. دنیا میں ذلیل ہوتے رہو گے, آخرت میں بھی ملے گا. تو تب جب ध्यान तुम्हारा मेरे साथ लग जाएगा, मेरी बातों को तवज्जो से सुनोगे, मेरी तरफ तुम्हारा ध्यान लगा रहेगा। या अल्लाह कैसे करें, तो अल्लाह बताता है बस कुलस्मा रब्बी का, इसका तरीका अल्लाह बताता है क्या है कि तुम मुझे याद करो मेरे इस्म ज़ात के साथ, अल्लाह के साथ याद करो, मेरा जिक्र करो, मेरी इबादत करो, ये इबादत अल्लाह ताला की। और इस जिक्र को अल्लाह ताला ने बहुत बहुत तरीके से बताया है कुरान के अंदर, क्या मोम वकूदों वजनू, खड़े होकर भी याद करो मुझे, लेट के भी याद करो, बैठ के भी याद करो, चलते भी याद करो, और जनाब आला खाते भी याद करो, पहनते भी याद करो, आगे भी याद करो, बाजारों में भी याद करो, जोर से भी याद करो, ऊंचा भी याद करो, दरमियाने भी याद करो। इतने तरीके अल्लाह ने अपनी याद के बताया, तन्हाई में भी याद करो, अकेले भी याद करो, मजमे में भी याद करो, कितने तरीके बताए अल्लाह ताला ने याद करने के, तो तरीके इतने बताए हैं कि जिसमें कोई झगड़ा ही नहीं है। अल्हम्दुलिल्लाह, बोले सुभान अल्लाह। नमाज को तरीका बता दिया ना भाई कि रुक करो, सीधा करो, लेकिन याद करने का तो तरीके ही तरीके बता दिए, ऊंचा करो, नीचा करो, दरमियाने करो, बार करो, लेट के करो, ऊंचा करो, सारे कितने तरीके बता दिए। और सुभान अल्लाह, हर तरीके में एक अपना ही रंग है। जो मजा जहर में आएगा वो खफी में नहीं आएगा, जो लेट के आएगा बैठ के नहीं आएगा, जो बिस्तर में जिक्र करने का आएगा वो लेट के नहीं आएगा। हर कैफियत, हर अंदाज में जिस तरह आप अल्लाह को याद करेंगे वो मुनफरिद होगा, उसका इनाम भी मुनफरिद, लज्जत भी मुनफरिद, उसका काम भी मुनफरिद, उसका सवाब भी मुनफरिद, उसके फवायद भी मुनफरिद। ये नहीं हो सकता कि आप जो खड़ा होकर याद करेंगे वो उसके मुकाबले में जो आप बैठ के याद करें, जमीन आसमान का फर्क, मुस्तफा अल्लाह के साथ और ताल्लुक था, बैठ के करेंगे और ताल्लुक, जब तो अल्लाह ने कहा एक्शन दिए, ऊंचे का और ताल्लुक, कितने तरीके दिए हैं। तो यहां कौन सा तरीका बताया अल्लाह ताला ने, बस कृष्ण रब्बी का, ये आप एक नया तरीका बता रहे हैं। हर जिक्र बराबर नहीं होता, बोले सुभान अल्लाह, जिक्र और जिक्र, ना ना ना, हर जिक्र बराबर नहीं है। हमने उसी तरह देखना है कि अल्लाह कहां किस मुकाम पे कह रहा है जिक्र करो। जब मैंने पहले बताया कि जब बिस्तर में जाकर जिक्र करोगे तो वहां क्या इनाम रखा है कि हंसते हुए जन्नत में चले जाओगे, वही जिक्र है, वही कलमात है, लेकिन मुकाम बदल गया, नशा बदल गया, तकलीफ बदल गई, हासिल बदल गई, इनाम बदल गए, दुनिया बदल गई। क्यों अब बिस्तर हो रहा है पता नहीं, अल्लाह ही बेहतर जानता है कि वही नाम वही जिक्र अल्लाह का, हम अभी उधर ले रहे थे, अब जब बिस्तर में आया तो मुख्तलिफ हो गया। तो गोया जहां जहां अल्लाह ताला ने कहा है जिस अंदाज से, उस अंदाज को जाया ना करे, उसमें फायदे हैं। अब इस चक्कर में क्या इसमें क्या फायदा है, उसमें क्या फायदा है, ये सबसे बड़ी बेवकूफी है। जब कोई डॉक्टर आपको दवा देता है, उस वक्त आप डॉक्टर से पूछते हैं इसमें क्या है, बस दवा लिए ठक अंदर जाती है, उस पर तो इतना दमाद है, अपने रब पे नहीं कि उसने कहा जिक्र को इस तरह कर लो, तो पूछे ये क्यों हो रहा है, नहीं समझ जाओ, अगर यूं हो रहा है तो यूं ही होगा, बहुत ऊंचा होगा, बहुत ऊंचा होगा। उली अलबाब कुरान कहता है कि ये बातें जो है अल्लाह ताला कहता है अक्लमान लोग समझेंगे, बेवकूफ लोग इन बातों को नहीं समझेंगे। ये भी कह दिया अल्लाह ताला ने, बेवकूफों आप नहीं समझा सकेंगे, अक्लमंदी लोग होंगे इन बातों को समझ जाएंगे मेरी। बोले सुभान अल्लाह, फिर बोले, फिर बोले, ये बहुत ऊंची बात है, क्योंकि आप तो जिक्र करने वाले लोग हैं, आपको तो अल्लाह ने अक्लमंद कहा है, उलुल अलबाब कहा है, कि हर आदमी नहीं समझेगा ये बात, ये तो अक्लमंद कौम होंगी इस दुनिया के अंदर, और वो इतने कम होंगे, हदीसें बताती हैं कि वो इतने कम होंगे दुनिया में, अरबों करोड़ों की दुनिया होगी और मुसलमान भी होंगे, मेरे मानने वाले होंगे, लेकिन इतने कम होंगे कि आसमान से मैं फरिश्ते भेजूंगा कि उनको तलाश करो। बोलो सुभान अल्लाह, बोलो सुभान अल्लाह। तो फख्र करना चाहिए मुझे और आपको, अल्हम्दुलिल्लाह हम उन लोगों में हैं कि इस बस्ती के अंदर लाखों लोग हैं, हजारों लोग हैं, उसमें से एक जमात चुनी गई इस काम के लिए। मैं नहीं कह रहा, सिर्फ हदीसों को नाम बता रहा हूं। बोलो सुभान अल्लाह, कितना बड़ा इनाम है। मेरा जैसे जाहिल पागल नालक गधा इंसान इतने बड़े इनाम का मुस्तहिक हो जाए, क्यों, सिर्फ एक वजह से। मैं जिक्र कर रहा हूं, अल्लाह ने कहा देख फरिश्ते को कहा चाह तलाश कर उस आदमी को जहां कोई मेरा जिक्र कर रहा है, जमातें उतरती फरिश्तों की आसमान से नीर नारे मारते रहे, आओ भाई आओ तलाश करो कितने हैं, इतने कम हो जाएंगे अल्लाह का जिक्र करने वाले लोग, इतने कम हो जाएंगे, और जो लोग होंगे वो कम, उनका मुकाम अल्लाह के नजदीक कितना होगा मुझे। ہمت پیدا کرو دوستو. ٹھیک ہے ہم گناہگار ہیں, سیاہ کن, لیکن ذکر کی مجلس کو مت چھوڑو, ذکر کی مجلس کو مت چھوڑو دوستو. کیوں؟ اللہ نے کہا یہ بات اس زمانے میں لوگوں کو سمجھ بھی نہیں آئے گی, عقل میں نہیں بیٹھے گی. میں قرآن بتائے گا, حدیثیں بتائیں گے, ان کو عقل میں بیٹھنی نہیں. کن کے بیٹھیں گے؟ اولو الالباب, جو عقل مند لوگ ہوں گے اس بات کو سمجھیں گے. یہ ہے عقل مندی. آپ لوگ اس وجہ سے عقل مند اٹھائے جائیں گے روز قیامت میں. بتائیں آپ کتنا فرق پڑ گیا. یہاں کیا ہے؟ بس کرسما, ذکر کرو. یہ کس چیز کا علاج ہو رہا ہے؟ کم ٹو دا پوائنٹ, کس چیز کا علاج کرا رہا ہوں میں؟ بے توجہی کا علاج. کس میں ہو رہا ہے؟ بولے اونچا, ذکر میں. لیکن فرق کیا ہو رہا ہے کہ اس کی کیفیت بدل گئی. اللہ تعالیٰ کہتا ہے اب وہ لیٹ کے نہیں کہہ رہا, بیٹھ کے نہیں کہہ رہا, چل کے نہیں کہہ رہا, اس نے یہاں کیفیت بدلی ہے. اس کیفیت کے ساتھ جب انسان ذکر کرے گا تو اللہ تعالیٰ کہتا ہے وہ ایسا ہو جائے گا کہ مکمل طور پر اس کا دھیان میرے ساتھ لگ جائے گا. اب جو اللہ کہہ رہا تو علاج ہوگا ہی نہیں ہوگا, ہوگا ہی نہیں ہوگا, تو اس کی نماز کیسی ہو جائے گی دوستوں؟ پھر جو نماز اللہ کے ساتھ دھیان لگ گیا, جب وہ نماز میں کھڑا ہوا, اس کی نماز تو وہی ہو جائے گی جس میں صحابی کہتے تھے کہ میرے ٹانگ جب کاٹنی ہے تو میں جب رکو یا سجدے میں جاؤں تو میری ٹانگ کاٹ لینا. اور یہ تو صحابی کی بات کر رہا ہوں, میں آج اس صدی کے ایک اللہ کے ولی کی بات کرتا ہوں. واللہ میں نے خوش نہیں ہوا بات. اس نے کہا میں آپریشن نہیں کراؤں گا, اس اللہ کے ولی نے کہا. ڈاکٹروں نے کہا جی بہت سیریس معاملہ ہے, تو آپریشن ہوگا آپ کا. کہتے میں نے آپریشن کس طرح کریں گے؟ کہتے آپ کو بیش کریں گے. کہتا یہ دوا حرام ہے, میں نے بہوش نہیں ہوں گا. اس انداز کہتے اللہ کی ولی. کہتا میں نے بہوش نہیں ہوں گا. کہتا یہ تو پھر آپ کے بہت خطرناک ہو جائے گا. اب ڈاکٹر منتیں کر رہے ہیں, حضرت ایسا نہ کریں, ہمیں آپریشن کرنے کی اجازت دیں, آپریشن کریں گے آپ. یہ پاکستان کی بات. انہوں نے کہا جی میں نہیں کراؤں گا آپریشن. ایسے تو ہم مریدین بھی بڑے پریشان کہ کس طرح آپریشن کریں گے. حضرت آپریشن تو کرنا پڑے گا. بھائی مجھے کیوں بے شک کر رہے ہیں؟ جی بے ہوش اس لیے کریں کہ آپ کو تکلیف نہ ہو. کہ پہلے مجھ سے یہ بات کرنی تھی. سبحان اللہ, بولے اگر یہ مسئلہ تھا تو پہلے مجھ سے بات کرتے. تو اگر یہی وجہ ہے کہ مجھے تکلیف ہوگی جب میں آپ پرچن کریں گے, تو میں تمہیں بتا دیتا ہوں اشراق کے بعد میں اشراق کے دو چار نفل پڑھتا ہوں. جیسے میں نفل شروع کروں یا اپنا کام شروع کر دیں آپ. اسی صدی کے آدمی ہے, صحابہ کی بات تو چھوڑیں. کیونکہ اس نے دھیان بنایا تھا کس کی طرف, کس طریقے سے؟ اونچا بولے ہیں, کس طریقے سے؟ ذکر کے ساتھ. کون سا ذکر؟ جو طریقہ اب آ رہا ہے اس طریقے کے ساتھ. یعنی میں نے بتایا ہر طریقہ مختلف ہے. اب یہ ذکر کریں گے مختلف ہے, صبح بیٹھ کے ذکر کریں گے مختلف ہے, ختم خواجگان پڑھیں گے مختلف ہے. یاد رکھ یہ جو طریقہ بتایا جا رہا ہے بڑا زبردست طریقہ ہے, اس کا معاملہ کیا بنے گا؟ انہوں نے کہا ٹھیک ہے کہ جس پہ میں اشراق پڑھوں, حضرت ذکر سے فارغ ہوں, میں اشراق پڑھتا ہوں, اشراق میں اپنا کام کر دینا. انہوں نے اشراق میں اپنا کام کر دیا. سبحان اللہ, بولے پٹی شٹی باندھ دی. جب اشراق پڑھی تو انہوں نے کہا بھائی کیا ہو گیا کام؟ کہتے ہو گیا کام. کہتے اچھا مجھے تو پتہ بھی چلا ہے ہو گیا کام. کہتے وہ تو ہو بھی گیا پھنس کر. تو میرے بھائیو یہ کوئی عجوبہ نہیں ہے. ہم جاہل ہو چکے, ہم پاگل ہو چکے. تو سوچے جب کوئی ایسا آدمی پیدا ہو جاتا ہے تو ہم سمجھتے ہیں یہ کیسے پیدا ہو گیا, ہم بندر بن گئے. حقیقت میں یہ ہے, ہونا تو ساروں کو ایسے ہی چاہیے تھا. قرآن پڑھتے ہیں ہم, لیکن وہ باتوں کو چھوڑ دیا. بس کرس, ذکر وہی ہے میرا نام کا, اس میں ذاتی کرو گے. لیکن تبدیلی کرتا ہوں. کس طرح؟ تبدل الی تبدیلا. سبحان اللہ, بولے پھر بولے پھر بولے. کیا طریقہ بتایا اس نے؟ یہ ہے مراقبہ. صوفیہ اس کو کیا کہتے ہیں؟ پھر بولیں, جو آپ صبح اور شام کرتے ہیں, جو میں نے کہا ہے مانے نہ میری بات تو اور بات ہے. جب یہ تو بندر کے بندر ہیں, آپ سنتی نہیں بات, توجہ جو نہیں. اگر جس طرح میں کہتا ہوں اس طریقے سے آپ کریں تو الحمدللہ قرآن دیکھیں کیا بتاتا ہے. انک لا تخلف المیعاد, اللہ کی باتیں غلط نہیں ہوتی. کر کے بس کرسما تبتلا الکت, کہ یاد کرنا ہے تم نے, ذکر میرا کرنا ہے. کیسے؟ وہ تبتل ہی تبدیلا, اس کو کہتے ہیں مراقبہ. وہ کیسا طریقہ ہے؟ کہ تم نے خاموشی سے بیٹھ جانا ہے, آنکھیں بند کر لینی ہے, زبان سے ذکر نہیں ہوگا, اونچا ذکر نہیں ہوگا, خفی ذکر نہیں ہوگا, تمہارے جسم سے کوئی ذکر نہیں ہوگا, کوئی چیز تمہاری ذکر نہیں کرے گی, سب کچھ ختم ہو جائے گا. تم نے صرف دھیان کے ساتھ دل کے اندر ہر دھڑکن کے ساتھ اللہ پکارنا ہے. یہ کون بتا رہا ہے؟ کوئی شیخ طریقہ بتا رہا ہے؟ کوئی نبی بتا رہا ہے؟ کوئی ولی بتا رہا ہے؟ کوئی غوث بتا رہا ہے؟ کون بتا رہا ہے؟ کائنات کا رب بتا رہا ہے. میرا باپ تو نہیں بتا رہا ہے. मेरे दादा तो नहीं बताना, मेरे शेख तो नहीं बताना, जो आप भाग जाते हैं उठ के कि ये नहीं जिक्र, ये जिक्र नहीं, ये जिक्र नहीं, अल्लाह बता रहा है, कुल नियाम बता रहा है, और ऐसी प्यारी सूरत है, या अय्युहल मुज़म्मिलुकुम, सुभान अल्लाह, ये तो हाई तसव्वुफ से भरी है, ऐ मेरे प्यारे हबीब अल्लाह तआला कहते हैं, मुज़म्मिल का लफ्ज़ इस्तेमाल किया, उठ जाना रात को कहा जाता कुम, उठो ना, ये तो मुलाकात का टाइम है मेरे और आपका, सुभान अल्लाह, कुरान कह रहा है, वहां इसको बताया जा रहा है, उम्मत के लिए आ गया, उम्मत को भी बता दो कि तुम्हारा रब जो मिलता है वो इस जिक्र मिलता है, इसको मराकबा कहते हैं, घंटों घंटों में बैठते थे हमारे मशायख में से हज़रत उस्मान दुरमानी रहमतुल्लाह अलैह, कुबू निकल आया था उनको, यानी उनको क्या अंदाज था कि ईशा के बाद मराकिब हो जाते थे, सुभान अल्लाह, और ईशा के बाद मराकिब होकर तहज्जुद के वक्त उनका मुरीद, उनका खादिम जो उनको तीन दफा अल्लाह अल्लाह करता तहज्जुद पढ़ते थे, फिर मराकिब हो जाते थे, फिर फजर के वक्त फिर उनको अल्लाह अल्लाह करके जगाते थे, फिर वो फजर पढ़ते थे, फिर मराकिब हो जाते थे शराब तक, क्या चीज थी उनका रमजान, तो जल्ला बन गई थी उनकी, ध्यान बन गया था, बस को उसमें रब्बी के वक्त तबत्तल इलैही मांग गया था, अल्लाह को याद करो सबसे सबसे अलग थलक होकर, अब इसमें कई चीजें हैं, सबसे पर जिस्म को भी अलग करो, सुभान अल्लाह, जिस्म को भी अलग करो, अल्लाह तन्हाई में आ जाओ, बत्तियां बंद कर दो, चादर मुंह पर डाल लो, सब कुछ छोड़ के बिल्कुल तन्हाई में आकर, सुभान अल्लाह, क्या बात है, सब तमन्ना दिल से रुखसत हो गई, हाय हाय, अब तो आ जाए, अब तो खलबत हो गए, क्या कह रहे हो, अरे यार सब कुछ हो गया, रात भी हो गई, अंधेरा भी हो गया, अब तो सब सो गए, आ मेरे महबूब, अब तो मुलाकात करो मुझसे, एक काशी पुकारते अपने महबूब को, इसी से तू डरता था ना कि भाई लोग खड़े हैं, भाई फला आदमी देख लेगा, फला दरवाजे से कोई झांक ना दे, अब तो सब रात का वक्त है, सब सुनसान हो चुके, कुत्ते भी सो गए, सब खत्म, आना अब तो दीदार कराना मुझे तो, इसी तरह आशिक रब जो होते हैं कहते हैं अल्लाह, सब तमन्ना दिल से रुखसत हो गई, यानी तमन्नाएं जितनी भी थी, जितने भी ख्यालात थे, जितनी भी बातें थी, जितनी भी मोहब्बतें थी, सबको दे अब मैंने अपने दिल से निकाल दिया, अब तो आ जा मुझे, कोई तजली मार मेरे दिल को, बस को उसमें रब्बी का होता तबत्तल तब्दीला, तो अल्लाह ताला ने ये तरीका बताया, मराकबा इसको कहते हैं, आंख बंद करके दिल के अंदर, ये तरीका जो है किसी कामिल शेख से सीखना पड़ता है, उससे जाएं, ये सबक लें, अल्हम्दुलिल्लाह इस सबक को शुरू कर दें और अपने हैसियत के मुताबिक मराकबा शुरू करें, और इस मराकबे के साथ इंसान को चीज मिलती है, ध्यान मिल जाता है, फिर वो शेख की बातें भी सुनता है, अपने शेख की बातें भी समझ आती हैं, लोगों के वायस भी सुनता है, अच्छी बातों को भी चुनता है, अलग दिन में भी बैठती हैं, जबान भी बैठती हैं, जिंदगी बदलना शुरू हो जाती है, एक कुरान की आयत सुनता है तो उसके रोंटे खड़े हो जाते हैं, आंखों से आंसू जारी हो जाते हैं, लोग उसे देखने लगते हैं क्या हुआ है, मैंने अक्सर देखा है लोगों को, उसे क्या वो हिचकी ले रहा होता है बेचारा, हिचकी ले रहा होता है, बनावटी नहीं कि बाद लोग खड़े होते हैं कुरान शरीफ पढ़ाना शुरू करते हैं तराबी में इधर तो रोना शुरू कर देते हैं, ये ड्रामाबाजी क्या है, उससे कभी पूछे कि तुम तनहाई में कुरान पढ़ते हो कभी रोए हो, ये रियाकारी है, वो रोना और है, ये रोना और है, भाई ये तो और चीज़ है अल्हम्दुलिल्लाह, ये तो ऐसा निकलता है तनहाई में निकलता है, तनहाई में जिसमें कोई बात ही नहीं होती, इंसान बेकैफ हो जाता है इंसान अल्लाह के नाम पर, अल्लाह की बातों पर, और कुरान जब पढ़ता है तो वो तो मस्त कर देता है आदमी को, कुरान पढ़ने वाला हो, बेहतरीन किरात करने वाला हो, इमाम हो, पीछे आदमी खड़ा हो, उसको तो होश नहीं रहता, बताओ होश कहाँ रहेगा फिर शख्स कुरान की आवाज़ सुनने के बाद, तलावत भी खूब हो रही हो, आवाज़ भी उसकी खूबसूरत हो माशाल्लाह, और तजवीद भी बेहतरीन हो, और पढ़ाए मोहब्बत के साथ कुरान पढ़ रहा हो, और हो भी फजर का वक्त, तो मुझे बताएं क्या कैफियत तो होगी साथ में, जो ध्यान दिए खड़ा हो उसका दिल ही नहीं होगा खत्म हो जाए, आंसू से तर हो जाएंगी उसकी दाढ़ी, तो कितनी कमी है हमारे में दोस्तों, कभी हमारे साथ हुआ ये, मेरे साथ तो नहीं हुआ, आपके साथ होता हो तो हो, कितने पत्थर हैं हमारे दिल, वजह बस कुछ मतलब भी कब तब हम इलाज नहीं करते, शिकल को समझे नहीं है, तो और तरीके छोड़ें, इस तरीके की तरफ तवज्जो बनाएं, इसको कहते हैं मराकबा खफी जिक्र, हजरत मोहम्मद ज़किया रहमतुल्लाह ने इसका भी जिक्र फरमाया अपनी किताब के अंदर, फरमाया इसमें 70 गुना सवाब ज्यादा रखा है अल्लाह ताला ने, 70 गुना सवाब है इसमें, एक साथ सोचना अल्लाह को, एक साथ एक घड़ी इतना सोचना 70 गुना इबादत का सवाब मिलता है, उससे भी ज्यादा बल्कि करने या नहीं करेंगे, तो सीख लें किसी अल्लाह वाले से, और चाहते कहें जी हमें जिक्र सिखाएं, अल्हम्दुलिल्लाह आपको जिक्र सिखा देगा, मराकबे का तरीका देगा, ऐसी चीजों के लिए इजाजत जरूरी है, ये बड़ी चीजें हैं, बड़ा जिक्र है, इजाजत ले ले, और जिस तरह वो बताए बंदे के पुत्र बन के जिंदगी जाया ना करें, जो परहेज बताए वो परहेज भी करें, हम तो समझ आ गए ना, प्रेस से बड़े जल्दी बात होते हैं, ये ना यह किस्सा छोड़ देंगे, ये नहीं छोड़ना, बेशक दुनिया जाया हो जाए हमारी आखिरत जाया हो जाए, उसको नहीं छोड़ना। परहेज भी चलता है दवा के साथ, परहेज भी बताएगा, तरीका भी बताएगा, और बंदे के पुत्र बन के काम शुरू कर दें, इंशाल्लाह दुनिया और आखिरत में बड़ा फायदा।